नमस्कार, म सुरेन्द्र पालपाली। रेडियो कार्यक्रम दिगो शान्तिमा तपाईँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालसँगको सहकार्यमा शुक्ला फाटाफुङ कञ्चनपुरले तयार पारेको हो। प्राकृतिक स्रोत द्वन्द रूपान्तरण चौथो चरणको कार्यक्रम अन्तर्गतको यो 29 रेडियो कार्यक्रम हो। प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालले कैलाली, कञ्चनपुर, बाँकी, बर्दिया र डोटी डडेलधुरा लगायतका जिल्लाहरूमा अहिले प्राकृतिक स्रोतहरूमा देखेको द्वन्द रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ। र यस्तै असम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर 1 भौरे गाउँको दक्षिणपट्टि र डडी डाँडा गाउँटोलको पूर्व भागमा पर्ने गढीमाई सामुदायिक वन उपयोग सम्बन्धीको विवादबारे आज हामी कुरा गर्दैछौँ। विगत लामो समयदेखि चलेको विवाद के कसरी उत्पन्न भएको हो र समाधान गर्न स्थानीय उपभोक्ताहरू के कसरी लागि परेका छन् त भन्ने विषयमा यी दुवै गाउँटोल बीच एक आपसमा देखिएको विवादलाई सहमति नजिक पुर्याउन खोजिँदैछ। विवाद रहँदाको स्थिति र वर्तमान समयमा भइरहेको परिवर्तन सम्बन्धी एक रेडियो रिपोर्टका साथै गढीमाई सामुदायिक वनमा चलरहेको द्वन्द समाधान गर्न प्राकृतिक स्रोत द्वन्द रूपान्तर केन्द्र नेपालले के भूमिका खेलिरहेको छ भन्ने विषयमा प्राकृतिक स्रोत द्वन्द रूपान्तर केन्द्र नेपाल अछामका राष्ट्रिय स्रोत व्यक्ति टङ्क ढकालसँगको अन्तर्वार्ता आजको रेडियो कार्यक्रम दिगो शान्तिबाट यहाँहरूलाई सुनाउनेछौँ। खास गरी गढीमाई सामुदायिक वन उपभोक्ता समिति निर्माण गर्ने बेलामा ढकारी गाउँपालिका वडा नम्बर 1 भौरे गाउँका 45 घर दूरी छुटिएको विषयमा कुरा नमिल्दा एक आपसमा द्वन्द भएको देखिन्छ। यसै विवादबारे तयार पारिएको एक रेडियो रिपोर्ट कार्यक्रमको सुरुवातमा यहाँहरूलाई सुनाउँदैछौँ। अब प्रस्तुत छ एक रेडियो रिपोर्ट।
अछाम जिल्लाको ढकारीका स्थानीयहरूकै घर एरिया नजिकमा पर्ने सामुदायिक वन बढीमाई सामुदायिक वनका 45 घर परिवारहरूले वन उपभोग र भोग चलन गर्न नपाएपछि द्विपक्षीय द्वन्द उत्पन्न भएको बताउनुहुन्छ स्थानीय व्यक्ति गजेन्द्र बहादुर बुढा।
ढकारी गाउँपालिका वार्ड नम्बर 1 भौरे गाउँ र डडी टाँडा टोल भन्ने एउटा चाहिँ दुईटा टोल छ। दुईटा टोलको अलगै अलगै बिचमा चाहिँ गाउँ छन्। त्यो गाउँको पनि बिचमा खोलाको सिमाना छ। यहाँ भौरे गाउँ टोलको दक्षिणपट्टि रहेको एउटा सामुदायिक भन्नाले राष्ट्रिय वन नै हो। अब उनीहरूको डडीडाँडा टोलको उनीहरूको पूर्वपट्टि यी दुइटैलाई जोडेर उनीहरूले एउटै सामुदायिक वन बनायो। रेन्जर अब्दुल करिम यहाँ भन्ने थियो। अब त्यसपछि जानकारी नगराएर अनि एकलौटी हिसाबले उसले सर्वे गरेर गढीमाई सामुदायिक वन नामाकरण गरी कार्यविधान बनाइदियो। कार्यविधान चाहिँ दर्ता गर्न दिँदैनौँ कि भने चाहिँ हामी यो ठाउँको होइन भने हामीले उपभोग गरे होइन भने ठिकै छ हामी कुन ठाउँ उपभोग गर्ने हो त्यो चाहिँ नेपाल सरकारलाई थाहा होला उनले पनि भन्देला। अब रेन्जर भनेको इलाका इन्चार्ज नै हो, इलाका रेपोको इन्चार्ज हो। अनि होइन भने हामीले चाहिँ परमपुरका कालदेखि नै जङ्गल उपभोग गरिराखेको राष्ट्रभित्रको सदस्य पनि पर्छु तर हामी अहिलेसम्म त्यसमा छैनौँ सदस्यता।
वन हस्तान्तरणका बेला वन कार्यालय अछामका रेन्जर साहब र उपभोक्ता साथीहरूले अलि हतारुमा गढीमाई सामुदायिक वन बनाउन खोज्दा थप समस्या हुन पुगेको तर्फ इसारा गर्नुहुन्छ सहयोगी समूह माकुरा समूह सदस्य कृष्ण बुढा।
समस्या खास गरी भन्ने हो भने सर कार्यक्रम भन्दाखेरि अब्दुल रञ्जन साहबको थियो। उहाँले चाहिँ पहिला वरिपरि दुईटै टोलको समिति गठन गर्नुभएको रहेछ। त्यसभन्दा पछि अब के भएर रहेछ भने एउटा टोलको ठ्याक्कै दुईटा मिलाएर समिति गठन गर्दाखेरि अब पछि त्यसभन्दा पछाडि अब एकदम अलिकति अस्तव्यस्त हुँदाखेरि अब 70 सालमा अब वारीबाट पनि अब अध्यक्षजी तिनीहरू गएर अब त्यो घरदुरी सर्वेक्षणमा भर्दाखेरिमा तपाईँ यदि बोक्यो भने वन बनाउन सक्नुहुन्छ र यो कसरी वन बनाउन सकिन्छ किनभने एउटा वनलाई मात्रै अब रोक्ने हो मान्छेलाई रोक्ने केही होइन भनेर उहाँले ट्युसन लागेको अनुसारमा अब त्यो वन अब नवीकरण भइसकेभन्दा पछाडि त्यसको कार्यविधान सबै आइसकेभन्दा पछाडि पनि अहिलेसम्म सर अब किन भनेपछि नि कसको मातामा त चलाउने भनेर कुनै निष्कर्ष नआएर अनि अब अहिले हाम्रो अब त्यो वन
ढकारी गाउँमा चलिरहेको द्वन्दमा प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल कसरी आइपुग्यो त भन्दा स्थानीय व्यक्ति गजेन्द्र बहादुर बुढा यसो भन्नुहुन्छ।
हाम्रो 53 घरदुरीले हामीलाई पनि सामुदायिक वन चाहियो भनेर चाहिँ डेलिगेसन जिल्ला वन कार्यालय अछाम र सामुदायिक वन उपभोक्ता महासन अछाम ठेगो वनमा रिट दर्ता भयो। त्यो रिट दर्ता पश्चात अनि जिल्ला वन कार्यालयले ढकारी रेपोको रेन्जर नै खटाइयो। पहिला बनेको अध्यक्ष चाहिँ त्यसमा अनुपस्थित हुनुभयो र अनि त्यसपछि त्यो कुनै पनि छलफल भएन। त्यस पश्चात अहिले सामुदायिक वन उपभोक्ता महासङ्घका ठेकोफनबाट द्वन्द रूपान्तरण कार्यक्रम भन्ने रहेछ हाम्रो टङ्क भण्डारीसँग द्वन्द रूपान्तरण कार्यक्रम सामुदायिकमा भएको द्वन्दका विषयमा 3-4 मिटिङ बिसाल्नुभयो। त्यो मिटिङमा चाहिँ अहिले के भइरहेको छ भने अब द्वन्द रूपान्तरण नै हुन्छ, द्वन्द अन्त्य नै हुन्छ भन्ने चाहिँ हामीलाई पनि लागिरहेछ।
अहिलेको बढीमाई सामुदायिक वनबाट तपाईँ के चाहनुहुन्छ भनी सोधेको हाम्रो प्रश्नमा स्थानीय नर बहादुर बुढा यसो भन्नुहुन्छ।
हाम्रो अब चरीचरौ आएको वन हाम्रो वन पनि ठुलै भन्नु पनि एकदम शर्मको भन्नु छ सर. थोरै छ, हाम्रा पुरै लाल बुर्जा छन् त्यसभित्र. हाम्रो अनि त्यसभित्र अब नै सकिसक्ने जस्ता भयौँ. त्यही कारणले हामी वन हाम्रो अलग हुनु पर्यो.
प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालले दुवै एकै गाउँका दुईवटा टोलवासीहरूमा देखिएको विवाद समाधान होस् भन्ने हेतुले गरेको द्वन्द रूपान्तरण अभियान प्रति खुसी व्यक्त गर्दै अबका आउँदो दिनमा छिट्टै सहमति हुन्छ भन्ने कुरामा आफू विश्वस्त भएको बताउनुहुन्छ स्थानीय व्यक्ति गजेन्द्र बहादुर बुढा.
प्राकृतिक द्वन्द रूपान्तरण कार्यक्रम हाम्रोमा आइसकेपछि केही न केही सहज हुन्छ र भोलि चाहिँ यो द्वन्द निर्मूल हुन्छ भन्ने चाहिँ हामीले लागिरहेको छ. सही किसिमको द्वन्द रूपान्तरण हुने र ती चरणहरू पुरा हुँदै गए भने चाहिँ त्यो द्वन्द सिद्धिन्छ पनि, अन्त्य हुन्छ पनि, द्वन्द फेरि दोहोरिँदैन पनि. मैले अब यता कता सुनेको पनि छु द्वन्द रूपान्तरण हुन्छ र भइसकेको पनि छ. असम जिल्लाकै बानीगढी जयगढ गाउँपालिका छ, त्यहाँ पनि पहिला चाहिँ जयगढ भन्ने ठाउँ थियो असामको, अनि त्यो ठाउँमा पनि भएको थियो. त्यो मिटिङमा पनि बसेको थिएँ. त्यतातिर मेरो काम गर्ने क्षेत्र हो. त्यो काम गर्ने सिलसिलामा चाहिँ म त्यहाँ मिटिङमा बसेको थिएँ. त्यहाँ चाहिँ अब द्वन्द अहिले चाहिँ सकिएको छ, सिमाना विवाद रहेछ त्यहाँको कुराहरू, अनि त्यो सिमाना विवाद चाहिँ सकिएको छ. अब यहाँ पनि त्यस्तै गरिकन अब निर्मूल हुन्छ, द्वन्द चाहिँ अन्त्य हुन्छ भन्ने चाहिँ मलाई लागिरहेको छ.
अगाडिका दिनहरूमा वनको विषयमा झगडा गर्नु व्यर्थ हो भन्ने कुराको महसुस भइरहेको कुरा अघि सार्नुहुन्छ माकुरा समूह सदस्य कृष्ण बुढा.
वनतिर अब त्यो झगडा पछि लाग्यो भने चाहिँ हाम्रो कुनै फाइदा हुनेवाला छैन. हामीले दिल्ली अजान भएर हामीले गरिसक्यौँ. अब हामी अजान छैनौँ. अब के भने चाहिँ अब वन रूपान्तरण गरिसकेपछि नि अब आइसकेपछि नि सरकारले पनि अब यो जिल्ला वन कार्यालयले पनि अब यस्ता कार्यक्रम दिएर सबैले मिलमिलाप गर्नुपर्छ. अब यस्ता झैझगडालाई अगाडि बढाउनु हुँदैन भन्ने
वर्तमान स्थितिसम्म आइपुग्दा चलेको द्वन्द 80% द्वन्द रूपान्तरण भइसकेको र बाँकी 20% मात्रै द्वन्द बाँकी रहेको कुरा गर्नुहुन्छ माकुरा समूह सदस्य कृष्ण बुढा.
वनतिर अब त्यो झगडा पछि लाग्यो भने चाहिँ हाम्रो कुनै फाइदा हुनेवाला छैन. हामीले दिल्ली अजान भएर हामीले गरिसक्यौँ. अब हामी अजान छैनौँ. अब के भने चाहिँ अब वन रूपान्तरण गरिसकेपछि नि अब आइसकेपछि नि सरकारले पनि अब यो जिल्ला वन कार्यालयले पनि अब यस्ता कार्यक्रम दिएर सबैले मिलमिलाप गर्नुपर्छ. अब यस्ता झैझगडालाई अगाडि बढाउनु हुँदैन भन्ने सुझाव सल्लाह आयो भने सर अब हामीले त पक्कै नै बुझ्नु भन्ने जरुरी पनि भइसकेको छ.
प्रस्तुत बढीमाई सामुदायिक वनमा देखिएको वन उपयोग सम्बन्धी विवादबारे समेटिएको यो रेडियो रिपोर्टपछि अब यहाँहरूलाई यसै विषयसँग सम्बन्धित हुँदै यो विवाद समाधान गर्न प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्रले के भूमिका खेलिरहेको छ भन्ने बारे प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल अछामका राष्ट्रिय स्रोत व्यक्ति टङ्क ढकालसँगको अन्तर्वार्ता प्रस्तुत गर्दैछौँ. ढकारी गाउँपालिका वडा नम्बर 1 अहिलेको होइन वर्तमान यो ठाउँमा खास गरी जुन दुईटा समूह बीच भनौँ विवादमा काम गरिरहनु भएको छ के कस्तो अवस्था छ जानकारी गराउनुहोस् न हामीलाई.
हस् सर धन्यवाद. अब असम जिल्लाको पुरानो ढकारी गाविस हालको ढकारी गाउँपालिका वडा नम्बर 1 को भौरे गाउँ टोल र डडी डाँडा टोल बीचको उपभोक्ता छुट सम्बन्धीको विवाद हामीले 2073 मङ्सिर 13 गते पूर्व तयारी बैठक सम्पन्न गर्दै त्यसपछि पूर्व तयारी बैठक सम्पन्न गरिसकेपछि द्वन्द रत पक्षहरूसँग हामीले द्वन्द नक्साङ्कनको बारेमा प्रक्रियाको बारेमा छलफल गऱ्यौँ. त्यसपछि द्वन्द नक्साङ्कन गर्दै द्वन्दको सूचना सङ्कलन गर्ने प्रक्रियामा पनि हामीले धेरै छलफल गऱ्यौँ. उहाँहरूको दुईवटाको विवादलाई हेर्दा 2045-46 सालदेखि नाप नक्साकै आधारमा भएको जस्तो देखिन्छ. तर पछि जब सामुदायिक वनहरू उहाँहरूले बनाउन खोज्दा 2052 सालतिर अनि एउटा डडीडाँडा टोलका मान्छेहरूलाई मात्रै बोलाएर सामुदायिक वन बनाउँदाखेरि भौरे गाउँका 45 घरधुरीहरू त्यो सामुदायिक वनमा बस्न नपाउँदाखेरि उहाँहरूले हामी कहाँ निवेदन दिएर हामीले त्यो प्रक्रिया अगाडि बढायौँ सर. अनि त्यसपछि द्वन्द नक्साङ्कन र द्वन्द नक्साङ्कनपछि द्वन्दको सूचना सङ्कलन गरिसकेपछि द्वन्द्वरत पक्षहरूसँग पहिलो छलफल गऱ्यौँ. त्यसपछि पहिलो छलफल गर्दै अहिले हामीले सम्भावित माकुरा समूहको गठन गर्ने प्रक्रियामा हामी पुगेका छौँ सर.
45 घर परिवार घरधुरी मात्रै समावेश हुन नपाएको कुराले चाहिँ यो विवाद बल्झियो होइन त.
हजुर.
अहिले के छ त उहाँहरू बिच एउटा मनमुटाव भएको अवस्थालाई चाहिँ अलिकता तपाईँहरूले द्वन्द रूपान्तर प्रक्रिया लागू गरिसके पछाडि अहिले के छ उहाँहरूको अवस्था सामान्य छ?
अब अहिले त पहिलेको अवस्था भन्दा उहाँहरू कम्तीमा अब एक आपसमा कुराकानी गर्न समेत हेलोआई गर्न समेत उहाँहरू गर्न लाग्नु भएको छ। अब उसरी हेर्दा उहाँहरूको एउटा विद्यालयदेखि सबै कुराहरूमा विद्यालयमा पनि अवरोध भएको थियो, जुन त्यही वनले गर्दा एउटा मदनाश्रित प्रावि भन्ने जुन डडीडाँडा टोलमा विद्यालय खोलिएको थियो त्यो विद्यालयको सट्टा त्यो भौरेगाउँ टोलको टोलमा फेरि अर्को विद्यालय पनि उहाँहरूले त्यही विवादकै कारणले खोलिरहनु भएको थियो। तर अहिले हेर्दा अब हामीले वनको कुराले गर्दा सामाजिक कुराहरूमा पनि लिनु हुँदैन वनको विवाद, वनको विवादमा वन उपभोग गर्न नेपाल सरकारले हामीलाई दिएको छ तर जमिन नेपाल सरकारको स्वामित्वमा छ, हामीले धेरै विवाद गरिरहनु हुँदैन। विद्यालयदेखि सामाजिक कुराहरूमा मर्दा पर्दा प्रतिबन्धदेखि सबै कुराहरूमा हाम्रो अलग अलग अवस्था भयो, यसले गर्दा हामीलाई घाटा भएको छ। अब जसरी पनि हामीले एक ठाउँमा आउनुपर्छ भन्ने यदा कदा उहाँहरूको आवाज अलिअलि सुनिन थालेको छ सर।
र जुन विपक्षी समूह जुन अर्को समूह हुनुहुन्छ होइन उहाँहरूको चाहिँ के भन्नुहुन्छ त उहाँहरूले के त्यो के कारणले उहाँहरू छुट्न गएका रहेछन् त उहाँहरूबाट के कुराहरू तपाईँले पाउनुहुन्छ?
यता जुन अर्को समूह गढीमाईको जुन डडीडाँडा टोलका उहाँहरूको भनाइ अनुसार हामीले उहाँहरूलाई खपर गर्दाखेरि पनि उहाँहरूले त्यो सामुदायिक वनमा बस्न वास्ता गरेनन्, हामीले एक दुईचोटि बोलाउँदाखेरि पनि उहाँहरूले आउनु भएनन्, त्यसपछि नआएपछि हामीले गर्नेमा भन्दा पनि त्यति बेलाको रेन्जर अब्दुल मियाँ करिमा भन्ने हुनुहुन्थ्यो रहेछ जुन मधेसतिरको हुनुहुँदैछ, उहाँहरूलाई पछि पनि समावेश गर्न सकिन्छ। हामी वन नाप्ने कुरामा तपाईँहरूले अहिले नाप्नुहुन्न, यदि बनाउनुहुन्न भनेपछि हामी पछि टाइम दिँदैनौँ, हामी त्यो कारणले वन नापिदिन्छौँ, उहाँहरूलाई पछि पनि राख्न सकिन्छ भनेर अलिकति त्यो ढकारी इलाका वन कार्यालयबाट अलिकति रेन्जरबाट पनि प्रेस भएर हामीले गरेका हौ भन्नसम्म उहाँहरूको पुगेका छन्
जे भने उनीहरूलाई पनि महसुस भइरह होला नि यो हामीले छुट्न गयो भन्ने कुराको महसुस कतिको भइरहेछ उहाँहरूलाई?
अब एकचोटि त उहाँहरूले भौरे गाउँका साथीहरूले कम्तीमा हामीले बोलाएको बेला उहाँहरूले मिटिङमा आउनु पर्थ्यो, कम्तीमा कुराकानी गर्नु पर्थ्यो, उहाँहरू आफै मड्के जस्तो गर्नुभयो, टर्के जस्तो गर्नुभयो। तर अहिले अब उहाँहरूले फेरि उपभोक्तामा बस्न चाहनुहुन्छ भनेपछि हामी फेरि छलफल गर्दै गरौँ, अनि हामीले वन सामुदायिक वन बनाउँदाखेरि धेरै रकम खर्च भएको छ, 20-30 हजार रुपियाँ 30-40 हजार रुपियाँ खर्च भएको छ विधान कार्ययोजना बनाउँदा, त्यो रुपियाँ पनि कम्तीमा दुवै पक्षले को हिसाबमा हामी कति पर्छ त्यो तरिकाले पनि भागभन्डा लगाएर हामीलाई पनि धेरै घाटा हुनु भएन। उहाँहरूले आउनुहुन्छ भने कार्य समितिदेखि सामुदायिक वन फेरि पुनः पनि हामी सर्वे गरेर पनि जान सकिन्छ कि सकिन्न भन्नसम्म उहाँहरू पुग्नुभएको छ। अब अहिले नै हामी प्रक्रियामा काम गर्दै जाँदा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तर केन्द्र नेपाल को माकुरा समूहको गठनसम्म पुग्दैमा अब सबै कुराहरू ठिक छ भनेर अहिले भन्न सकिने अवस्था छैन सर। तर यदा कदा अब हामीले हिजोका दिनमा गल्ती गऱ्यौँ, अब आउँदा दिनहरूमा हामीले यसलाई एकमुष्ट भएर जानुपर्छ। हामी दुइटै भाइ एकै चुलोमा खाने भाइ वारिपारी बसेर मात्र हामी दुईवटा टोल भयौँ, नभए हामीले बस्नुपर्छ भन्ने कुराहरूमा महसुस हुन थालेको छ। तर अहिले नै सबै कुराहरू इन टाइम सबै कुराहरू यति यो भएपछि पुग्छ यो भएपछि पुग्दैन भन्ने कुराहरूमा हामीले प्रक्रियामा काम गर्दै जाँदा जाँदामा पनि हामी त्यो खुट्किलोमा पुगेका छैनौँ सर।
तर पनि विश्वासरत छन् तपाईँहरूको यो प्राकृतिक द्वन्द्व रूपान्तर केन्द्र नेपालको टचमा रहेर हामीले काम गर्दा यो प्राकृतिक द्वन्द्व रूपान्तर जुन रूपान्तर प्रक्रियाबाट द्वन्द्व समाप्त हुन्छ भन्ने कुराको महसुस चाहिँ
मैले पनि त्यही सर त्यही पार्छौँ। तर उहाँहरूको अब एउटा उहाँहरूले जुन हजुरहरू जुन भन्नुभएको छ उहाँहरूले इलाका वन कार्यालय जिल्ला वन कार्यालय र त्यहाँको इलाका प्रहरी कार्यालयसम्म पनि त्यो मुद्दा पुग्दाखेरि उहाँहरूबाट खासै वास्ता नभएर अहिले हामीले जुन प्रक्रियामा उहाँहरूको लिखित निवेदन हामीसँग आइसकेपछि हामी जब प्रक्रिया मार्फत त्यहाँ काम गरिरहेका छौँ उहाँहरूको पक्कै पनि यो त समुदायका लागि उहाँहरूले पुलको रूपमा काम गर्नुहुने रहेछ, हाम्रो आपसमा भएको झगडा आफ्नो समस्या हामीले आफै समाधान गर्नुपर्दो रहेछ, न पुलिस चाहिँदो रहेछ न न्यायाधीश चाहिँदो रहेछ भन्ने कुराहरूमा महसुसको उहाँहरूबाट उहाँ सुरुवात हुन थालेको छ सर।
अनि तपाईँहरू माकुरा समूह गठन प्रक्रियासम्म पुग्नुभयो, 3-4 वटा मिटिङ 4-5 वटा मिटिङहरू भ्याउनु भयो होला, त्यो मिटिङमा तपाईँहरूले के कुरा बढी जस्तो आएको महसुस गर्नुभयो अथवा के कुरा आइरहेको छ
समुदायबाट?
हजुर,
अब समुदायबाट एउटा कुरा त जुन हाम्रो प्रक्रिया छ, जसै हामीले यता अम्सैन र डाँडाबाडामा पनि काम गर्दै जाँदा एक वर्ष हुन थाल्यो, अहिले नापी नक्सा नापीको कुराले नापीले नक्सा नछुट्याउँदाखेरि मात्रै रोकिएको छ। त्यसैले उहाँहरूको अलिकति के हुन थाल्यो भन्दा सर, यो अब एक त तपाईँहरू मगलसिनबाट यता आउने अनि पार्ट टाइममा काम गर्नुहुँदो रहेछ, तपाईँलाई यता आउन पनि 600-700 रुपियाँ, अब यहाँ मगलसेनदेखि 600 रुपियाँ गाडीबाट तिर्नुपर्छ। तर यो धेरै लामो प्रक्रिया भयो, यसलाई कसरी छोटो मात्रामा यसलाई रूपान्तरण गर्न सकिन्छ भन्ने कुराहरूमा, उहाँको यो धेरै लामो गर्नुभन्दा छिटो गर्नु पर्यो भन्ने कुराहरूमा उहाँहरूको आवाजहरू आउन थालेका छन्।
बैठकमा सहभागी हुने कुरामा कतिको चाहिँ बढी भन्दा बढी सहभागी हुने विवाद समाधानका लागि तत्पर रहेको अवस्था छ कि छैन उहाँ समुदायबाट?
अब बैठकमा त सर अब हामीसँग फोटो पनि छ, अब फोटो उपस्थिति माइनेटहरू पनि छ। अब साँच्चै हेर्दा असम जिल्लाकै हकमा, सुदूरपश्चिमकै हकमा हेर्दा असम एउटा विकट जिल्ला हो। तैपनि तपाईँको साँखे बगरबाट धन अत्तरिया जान 650-700 पुग्छौँ भनेपछि हामी साँखेबाट ढकारी जान 800 लाग्छ। अनि त्यहाँको भौगोलिक अवस्था, त्यहाँको रहन सहन, महिला दिदीबहिनीहरूको साक्षरता, पुरुष दाजुभाइहरूको साक्षरतालाई हेर्दा साँच्चै नै उहाँहरू समुदायमा बसेर कुरा गर्न पनि अप्ठ्यारो मानिरहेको अवस्था थियो। तर धेरै हामीले सामाजिक क्षेत्रमा काम गर्दै, पहिले पनि गर्दै गर्दै जाँदा हामी अहिले हेर्दाखेरि उहाँहरू निर्धक्क साथ आफ्ना कुरा राख्नुहुन्छ। अनि महिला दिदीबहिनीहरूको, पुरुष दाजुभाइहरूभन्दा महिला दिदीबहिनीहरूको सहभागिता धेरै नै धेरै छ। अनि पुरुष दाजुभाइहरू प्रायः जसो यता सिमला पहाडतिर यता यता काम गर्ने जाँदा कहिले काहीँ धेरै पुरुषहरू गाउँमा बस्ने भेटाइँदैनन्, तर महिला र पुरुषहरूको दाजुमा हेर्दा महिला दिदीबहिनीहरूको एकदमै उत्सुकता छ।
बढीमाई सामुदायिक वन जुन छ यो खास गरी एउटै वन हो होइन
हजुर?
अनि यसलाई अब के भन्नुहुन्छ ढकारीको साथीहरू भने हाम्रो लागि वनभित्र हामी 45 घर परिवार छुटेका र हाम्रो एउटा सामुदायिक वन अलगै बनाउन सक्यो भने अझ राम्रो हुन्छ भन्ने कुराहरू पनि उहाँहरूबाट आइरहेछ कि त्यहाँ तपाईँहरूले भेटाउनु भयो त्यो कुराहरू?
त्यो तपाईँले नै अब उ गरिदिनु भयो, मलाई सरलाई याद गरिदिनु भयो। अब उता भौरे गाउँ टोलको जुन भौरे गाउँ टोलका दाजुभाइहरू छन् उहाँहरूको भनाइ छ हाम्रो भूगोलमा पर्ने सामुदायिक वनलाई हामीले अलग बनाउनु पाउनु पर्यो, उहाँहरूको भूगोलमा पर्ने सामुदायिक वनलाई उहाँहरूले प्रयोग गर्नु पर्यो। त्यो तरिकाले बनाउँदा हामीलाई उहाँहरूसँग, उहाँहरूले आफ्नो क्षेत्रको वन प्रयोग गर्छन्, हामी आफ्नो क्षेत्रको वन प्रयोग गर्छौँ भनेर उता टोलको त्यो भौरे गाउँ टोलका साथीहरूको आवाज छ भने यता उहाँहरूको भनाइ के छ, बरु एउटै सामुदायिक वन बनाउन सकियो, बरु सामुदायिक वन एउटै बनाएको छौँ त्यसलाई बलकको रूपमा, यतातिरको बलक तपाईँहरूले प्रयोग गर्ने, यतातिरको बलक हामीले प्रयोग गर्दा कस्तो हुन्छ भन्ने कुरा पनि छ। अब उहाँहरूले भने जस्तै ठिक छ नि त अलग नै बनाऊ भनेर यता डडाका टोलका उपभोक्ताहरूको अहिले नै त्यस्तो गरिहालौँ भन्ने कुराहरूमा अलिकति उहाँहरूको कन्जुसै छ।
त्यसले गर्दा पनि अब अहिले सबै कुरा हुन्छ यही हुन्छ भन्ने कुरा चाहिँ छैन?
छैन सर, छैन सर।
खास गरी अछाम जिल्लामा यस्तो सामुदायिक वनहरू कति धेरै छन् जहाँ चाहिँ विवादको सम्भावना रहेको छ तपाईँको?
अब समग्रमा हेर्दा सर अहिले त झन् फेरि यो गाउँपालिका र नगरपालिकाको संरचनाले गर्दा अब पक्कै पनि यो स्रोतको स्रोतमाथि पक्कै पनि यसले विवाद ल्याउँछ भन्ने हामीले यसो अनुसन्धान गर्दा त्यस्तो पनि छ। र थुप्रै कुराहरूमा यसरी अब त्यही ढकारीमै पनि हेर्नुहोस्, धेरै 2-3 त्यही ढकारी गाउँपालिकाको यता बलाता ढुङ्गा जाल्नातिर पनि हाम्रोमा पनि काम गरिदिनु पर्यो, यो सिद्धिसकेपछि हाम्रोमा पनि यस्तो विवाद छ भनेर उहाँहरूले मौखिक रूपमा हामीलाई आन्तरिक रूपमा उहाँहरूले खबर गर्नुभएको छ। अब यता नन्देगडा जयगढतिर पनि हेर्दाखेरि अझै पनि त्यही नन्देगडातिर काम गर् हामीले एउटा गरिरहेका छौँ, त्यही 3-4 सामुदायिक वनमा फेरि विवाद छ सर, तपाईँले त्यो सिद्धिका साथमा हामीमा काम गरिदिनु पर्यो, यो कार्यक्रम त राम्रो रहेछ, यो त अभियान नै रहेछ, यो त तपाईँहरूले हाम्रा लागि काम गरिदिनु हुँदो रहेछ भन्ने कुराहरूमा धेरैको समुदायबाट माग आइरहेको छ।
अब तपाईँहरूले यसरी काम गर्ने दौरानमा तपाईँहरूलाई चुनौतीका रूपमा के कुराहरू भेट्नुहुन्छ? खास गरी यसरी सामुदायिक वनहरूभित्र तपाईँहरू जानुहुन्छ अनि सामुदायिक वनमा भएको विवादलाई मिलाउनुहुन्छ, त्यसको लागि लामो प्रोसेस हुन्छ, तपाईँहरूको लामो प्रोसेसमा बसेर उहाँहरूसँग एउटा सम्बन्ध भनौँ न कतिको धेरै लामो सम्बन्ध तपाईँहरूसँग रहन जान्छ भने पछाडि तपाईँहरूले चुनौतीका कुराहरू के हुन्छन् खास गरी काम गर्दा?
अब यो चुनौतीको कुरो हेर्दा पक्कै पनि सरले भन्नुभयो, अहिले अलिकति यो चुनाव सरेर अलि हामीलाई काम गर्ने वातावरण बनेको छ, नभए हामीले यो पिरियडमा काम गर्दा गर्दै अलिकति हामीलाई पनि यो प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रमा लागेका मान्छेहरू कुन हुन्, कुन पक्षका हुन् भन्ने कुराको पनि यता कता आवाज सुन्ने लागेको थियो। अर्को कुरो, समुदायसँग कोअर्डिनेसनको पाटो राम्रो भएन, हामीले सम्बन्ध राम्रो विस्तार गर्न सकेन भने ए यिनीहरू त आफ्नो डलर खाने हुन्, प्रोजेक्टको मान्छे हुन्, आफ्नो लागि काम गर्छन् भन्ने तरिकाको आवाज सुनिन्छन्। अर्को कुरो, समुदायमा काम गर्दै जाँदा जस्तै अब यो क्षमता विकास गोष्ठीका कुराहरू छन्, अरू अरू कुराहरूमा पनि हेर्दाखेरि यो अलिकति यो भत्ता सिस्टम जो छ, यो 200-200 रुपियाँ यसले गर्दाखेरि हामीलाई केही हुन्न कि त अलिकति यसलाई अहिलेको अवस्था अनुसार यो पाउने कुराहरूमा अलिकति वृद्धि गरिदिनु पर्यो भन्ने कुराहरू पनि सुनिन थालेको छ। अर्को कुरो, समुदायमा सबै मान्छे एकै थरीको हुँदैनन् हेर्नुहोस्, अनि त्यो सम्बन्ध जबसम्म हामी सम्बन्ध विस्तार गर्दैनौँ, जबसम्म यो हाम्रो आफ्ना जस्तै इलाका वन कार्यालयहरू छन्, हाम्रो रेन्जर पोस्ट महासङ्घहरू छन्, उहाँहरूसँगको समन्वय बिना हामी जाँदा साथमा त्यहाँ भोलि रेन्जरले पनि एक पो तपाईँहरू अनि यो तपाईँहरूले हाम्रो अनुमति बिना कसरी जानुभयो भन्ने तरिकाले अलिकति धेरै धेरै चुनौतीहरूको अवस्था पनि छ सर। अर्को यो घरबाट निकै टाढा अब समुदायको माग अनुसारमा 600-700-800 रुपियाँ भाडा तिरेर पनि घरभन्दा बाहिर काम गर्नु परेकोले त्यहाँ बस्न खान अब तपाईँहरूलाई पनि थाहा छ हामीलाई पनि थाहा छ यो कुर्सीकै समूह पनि हाम्रो एकजना मात्रै स्टाफ भएकोले र म एनआरपी एकजना भएको कारणले अब उहाँलाई एकजनाले काम गर्न पनि गाह्रो छ मैले पनि सँगै हिँड्नुपर्ने अनि तिनवटा सामुदायिक वनको द्वन्द्वमा हामीले काम गर्नुपर्ने अब एक त स्टाफ कम भएर पनि एउटा गाह्रो छ अर्को यो आते जाते गाडी भाडाको अवस्था हेर्दा र त्यो 5-7 दिन 7-8 दिन त्यो फिल्डमा बस्दाखेरि आर्थिक अवस्थाले गर्दाखेरि पनि अलिकति खासै उत्सुकता भएर काम गर्ने जस जागर पनि त्यति नभएकोले यो समस्याहरू थुप्रै देखिन्छन् क्या सर।
अनि अहिले खासै ढकारीमा जुन तपाईँहरूले माकुरा समूह निर्माण गर्नुभएको छ कस्तो छ माकुरा समूहको कसरी गर्नुभयो र कतिको माकुरा समूह सफलताका साथ अगाडि बढ्न सक्ने सम्भावना देख्नुहुन्छ?
अब माकुरा समूह विशेष गरी त हामीले प्राकृतिक स्रोत द्वन्द रूपान्तर केन्द्र नेपालले जुन एउटा प्लान स्ट्राटेजी छ हामीले जुन एउटा विधिहरू मार्फत अगाडि बढिरहेका छौँ त्यही विधिलाई आधार मानेर हामीले वार्ता समिति असामी भाषामा हामी हेर्दा वार्ता समिति नै भन्ने गरेका छौँ र त्यो माकुरा समूह भनेको के हो कस्तो व्यक्तिहरू माकुरा समूह बस्न सक्छन् माकुरा समूहले गर्ने काम कर्तव्य र अधिकारका बारेमा उहाँहरूलाई सचेत गराउने मिटिङ गर्ने र उहाँहरूभित्रैबाट माकुरा समूहमा हुन सक्ने मान्छेहरू को को हुन सक्छन् भनेर हामीले छुट्टै छुट्टै प्रत्येक टोल टोलमा गएर टोल मिटिङहरू गर्दाखेरि अनि त्यहाँभित्रैबाट सम्भावित व्यक्तिहरू को हुन सक्छन् भन्ने कुराहरूमा छलफल गर्दा गर्दै उहाँहरूले आफै म हुन सक्छौँ म यो प्रक्रियामा काम गर्न सक्छु म निष्पक्ष रूपमा काम गर्न सक्छु भन्ने तरिकाले उहाँहरू स्वस्फूर्त रूपमा आफै आउनुभएको छ। अब सहरी सहर यता अलिकति शिक्षित गाउँको भन्दा हामीले त्यो उहाँहरूको माकुरा समूह जुन छ त्यसलाई अलिकति बढी मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ।
हुन्छ, तपाईँलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु रेडियो कार्यक्रममा आफ्नो यो ढकारीमा भएको जुन यो विवाद छ यसमा काम गरिरहनु भएको छ र सहमतिका कुराहरू छँदैछन्। पक्कै पनि राम्रो किसिमले तपाईँहरूको प्रक्रिया अगाडि बढोस् हामी भन्न चाहन्छौँ रेडियो कार्यक्रमबाट। र अन्तमा जाँदा जाँदै तपाईँ यो विवाद खास गरी छिट्टै समाधान हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ र अन्तमा के भन्न चाहनुहुन्छ?
सर धन्यवाद। मलाई असम जस्तो एकदम दुर्गम क्षेत्रबाट तैपनि ढकारी गाउँ विकास समिति ढकारी नगरपालिकामा गाउँपालिकामा भएको द्वन्द्वको बारेमा मलाई आफ्ना धारणाहरू अभियानको बारेमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तर केन्द्र नेपालले गरेका कार्यक्रमको बारेमा जानकारी गराउने अवसर दिनुभयो यसमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरी हामी पक्कै पनि उहाँहरूप्रति उहाँहरूले हामीलाई अब कम्तीमा विश्वास गरिसकेका छन् हाम्रो प्रक्रियालाई विश्वास गरिसकेका छन् हामी धेरै भन्दैनौँ जसरी पनि हामी 2-4 महिनाभित्र नै त्यो द्वन्द्वलाई रूपान्तरण गरेर उहाँहरूको फाटेको मन टाढिएको मन र एकदमै बिग्रिएको सम्बन्धलाई जोडेर हामी त्यो समुदायमा ए यो प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले साँच्चै नै विवादलाई रूपान्तरण गर्दो रहेछ भन्ने उहाँहरूलाई अनुभूति दिलाउनको लागि हामी 4-5 महिनाभित्र छिटोमा छिटो त्यो समुदायमा दिगो शान्ति स्थापना होस् भन्ने तरिकाले हुन्छ भन्ने हामी आशावादी छौँ सर।
हस्, धन्यवाद।
राष्ट्रिय स्रोत व्यक्ति टङ्क ढकालसँगका यिनी भनाइहरूसँगै रेडियो कार्यक्रम दिगो शान्तिको समय सकिन लागेको छ। तपाईँ हाम्रो समुदायमा पनि यस्ता समस्या छन् भने हामीलाई फोन गर्नुहोस्। समस्या समाधानका लागि सम्पर्क गर्ने ठेगाना हो प्राकृतिक स्रोत द्वन्द रूपान्तर केन्द्र कञ्चनपुर। फोन नम्बर 0995-25-011। तपाईँलाई यो कार्यक्रम मन पर्यो कि परेन हामीलाई अवश्य बताउनुहोला। कार्यक्रमका बारेमा हामीलाई प्रतिक्रिया दिने ठेगाना हो रेडियो कार्यक्रम दिगो शान्ति, पोस्ट बक्स नम्बर 28 महेन्द्रनगर कञ्चनपुर, वा 0995-21-615 फोन गरेर पनि आफ्नो भनाइ राख्न सक्नुहुन्छ। हवस् त, आजका लागि रेडियो कार्यक्रम दिगो शान्ति यहीँसम्म। आउँदो बुधबार पछिको अर्को बुधबार फेरि तपाईँको रेडियोमा आजकै समयमा दिगो शान्ति बज्नेछ। नमस्कार।